नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। संसदीय समितिहरूमा यति बेला नियमित जसो बैठक बस्ने गरेको छ, विभिन्न विधेयकहरूमाथि छलफल हुने गरेको छ। कतिपय विधेयकहरूले टुङ्गो पनि पाएका छन्, कतिपय विधेयकहरू समितिबाट पारित भएर संसदमा गइसकेपछि संसदबाट पुनः फिर्ता पनि भएका छन्। यसैमा संसदको प्रतिनिधि सभाको अर्थ समितिले वैकल्पिक वित्त सम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरी प्रतिनिधि सभामा पठाएको छ र समितिमा विभिन्न विधेयकहरूमाथि छलफल हुने क्रम जारी नै रहेको छ। विशेष गरी अर्थसँग सम्बन्धित विषय हेर्ने यो समितिले अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी बोर्ड, राष्ट्रिय योजना आयोग लगायत अर्थसँग सम्बन्धित विषय तथा निकायहरूको हेर्ने कार्यक्षेत्र यसलाई तोकिएको छ। विशेष गरी यो समितिमा मुलुकलाई एउटा महत्वपूर्ण मुलुकको अंश अर्थ र यो अर्थसँग सम्बन्धित विभिन्न विषयहरूलाई यो समितिले हेर्ने काम गरेको छ र समय समयमा सरकारलाई निर्देशन पनि दिँदै आएको छ। यो निर्देशनहरूको पालना सरकारले कार्यान्वयन कति गरेको छ, गरेको छैन, त्यो मूल्याङ्कनको छुट्टै बाटो छ। आज हामी विशेष गरी संसदको अर्थ समितिमा भइरहेका विधेयकहरूमाथिको छलफल, पारित भएका विधेयकहरू, यसले मुलुकको अर्थतन्त्रमा पार्ने प्रभाव लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ अर्थ समितिका सभापति सन्तोष चालिसे। सभापतिज्यू, स्वागत छ यहाँलाई।
धन्यवाद, धन्यवाद।
अब महत्वपूर्ण समिति हो यहाँको नेतृत्वमा छ। यो समिति अन्तर्गत अहिले पछिल्ला समयमा भइरहेका गतिविधिहरू चाहिँ कस्ता छन्, जसले चाहिँ मुलुकको समग्र अर्थव्यवस्थामा प्रभाव पार्ने विषयहरू के कस्ता छन्?
यस्तो छ सर, अब तपाईँले अहिले भर्खरै भनिहाल्नुभयो, अहिले म कहाँ वैकल्पिक वित्त विकास कोष सम्बन्धी चाहिने चलिरहेका छ र हिजो यो सर्वसम्मतिले पास गरेर यो विधेयक चाहिने हाउसमा पठाउने काम भएको छ, होइन? त्यसै गरी म कहाँ बाफिया चलिरहेका छ, होइन? अब त्यसै गरी अब हामीले चाहिँ ब्याङ्किङ कसु भन्सार विधेयकहरू यो सबै पास गरेर सकिसकेको अवस्था हो। निर्बाध रूपमा प्रत्येक दिन नै हामी चाहिँ अहिले चाहिँ हामी कहाँ भएको सबै विधेयकहरूमा व्यापक रूपमा छलफल गरेर अगाडि बढिरहेको अवस्था छ।
जस्तै हिजो मात्र पारित भएको वैकल्पिक वित्त सम्बन्धी विधेयकका विषयहरू के हुन्, यसले कुन कुन क्षेत्रलाई समेट्छ?
यो यस्तो हो सर, यो त तपाईँको आजभन्दा 20 वर्ष अगाडि आउनु पर्थ्यो, हेर्नुहोस् है। अब अहिले बडो बल गरेर चाहिँ बल्ल यो चाहिँ यो भने चाहिँ तपाईँको आज विश्व पिपिपी मोडल अन्तर्गत चाहिँ विश्व कहाँबाट कहाँ पुगिसक्यो। अब हामी कहाँ त्यो कानुनै छैन, हाम्रा कुनै पनि कम्पनी प्रशस्त पैसा भएका खर्बौं रुपियाँ दिएर बसेका चाहिँ कम्पनीहरू छन्, त्यो कम्पनीले विकासका कुनै पनि काममा पैसा हाल्ने पाउने कानुन आजसम्म नभएको। अब विश्वका कुनै पनि धनाढ्य देशहरूले म यो यो काम म गर्छु र त्यसको प्रतिफल पनि म पनि लिन्छु भन्न पनि हुन्, कि त उनीहरूले अनुदाना गर्नुपर्ने, कि नेपालले लगायत ठेक्कामा मात्रै गर्नुपर्ने, हेर्नुहोस् है। यो सबैलाई जोडेर हामीले यो वैकल्पिक वित्त विकास कोष भनेर बुझ्नु खडा गर्यौँ नि, अब मुलुकभित्रका मुलुक बाहिरका कुनै पनि कम्पनीहरू जो सुकैले चाहिँ जे सुकै काम गर्छु, अब जस्तो तपाईँलाई एउटा उदाहरण दिउँ, अब यो 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 कानुन पास हुन साथै तपाईँको चाहिँ नि कुनै एउटा देशले चाहिँ नि ल म अब काठमाडौँ मेट्रो म बनाउँछु, किन बनाउँछु, अब चाहिँ बिजनेसमा जाने पाउनु भयो उनीहरू, उनीहरू लगानी नै गर्ने, लगानी गरे प्रतिफल पनि पाउने भएपछि उनीहरूले लगानी अब गर्ने भए, जस्तो इन्डियन आयल कर्पोरेसनले म यहाँ कानुन बनाउँदैछु पासै भएको छैन, इन्डियन आयल कर्पोरेसनले यो कुरा बुझेर चाहे नि यहाँ फर्टिलाइजरको फ्याक्ट्रीमा बनाइदिन्छु भनेर अस्ति तपाईँ कहाँ नि यो न्युज आइसकेको छ. इन्डियन ओइल कर्पोरेसनले चाहिँ म बनाइदिन्छु 1.5 खर्ब 2 खर्बको चाहिँ नि यो मल कारखाना भनेर आयो. अब अर्को आउँछ, अब अर्को आउँछ, अर्कोले अब विराटनगर काठमाडौँ 500 किलोमिटरको नयाँ अर्को हाइवे चाहिँ नि आकाशे हाइवे म बनाउँछु भन्छ. अब टनलहरू बनाउने अब आउँछन् कि यो 20 वर्ष अगाडि हुनु पर्थ्यो. अहिले हामीले चाहिँ बडो यो छलफल पछि चाहिँ अहिले यो लिएर आएको छौँ. कमसे कम अवेर भए पनि यो चाहिँ एकदम तत्काल पास गरेर सर्वसम्मतिले हिजो पठाइरहेको छ. म 2 दिनभित्रमा आज मैले हाउसमा प्रस्तुत गर्छु. अब 2 दिनभित्रमा यो पास हुन्छ 2-3 दिनमा. अब यो लागू भएपछि बल्ल मुलुकले चाहिँ नि सर्वतिर चाहिँ मुलुकले अब चाहिँ स्पिड लिन्छ विकास निर्माणका काममा भन्ने सबैलाई विश्वास छ.
भनेपछि अब यो विधेयक पारित भइसकेपछि नेपालमा ठूला लगानीकर्ताहरू आउन सहज वातावरण बन्ने भयो. वैदेशिक लगानीका लागि चाहिँ सहज वातावरण सिर्जना हुने देखिन्छ
हो. अब यो छुट्टै कोष हो. यसमा सरकारको त्यति ठुलो सरकारले निगरानी मात्रै राख्ने हो. सरकारले त्यो जस्तो लगानी गर्नलाई कानुनले दिइसकेपछि लगानी गरेपछि उसले प्रतिफल पनि खान्छ. सरकारलाई ट्याक्स तिर्छ, काम गर्छ, त्यसबाट आएको जस्तो तपाईँलाई चाहिँ विश्वमा पनि त्यही हो कि जस्तो एउटा 500 किलोमिटरको हाइवे कसैले बनायो भने हाइवेमा कुनै गाडी गुड्छ, मोटरसाइकल गुड्छ, ठुला साना जुन पनि गाडी गुड्छ भने त्यहाँ ट्याक्स पैसा दिनुपर्छ मान्छेले. त्यो नयाँ सुविधा सम्पन्न त्यो टोल तिर्नुपर्छ नि. हामी इन्डिया जाँदा जताततै टोल तिर्नुपर्छ नि. हरेक 40-40 किलोमिटरमा टोल तिर्नुपर्छ नि. 200-300 200-300 होइन. अब त्यही सिस्टम हो. अब नयाँ बाटो नयाँ टर्नलबाट छिरेर जानलाई पैसा तिर्नुपर्छ. त्यो पैसा 30 वर्षसम्म उसले उठाएर खान पाउँछ जसले बनायो त्यसले. कुरो बुझ्नुभयो. त्यहाँ उठेको पैसामा 15% 20% सरकारले तोकिएको ट्याक्स तिर्छ, बाँकी पैसा उसले खान्छ. 30 वर्ष खान्छ र आफ्नो पैसा उठाएर जान्छ. हो यो गरिदिएन भने मुलुकको पैसाले मुलुक अहिले भएको हाम्रो स्रोतले कहीँ केही बन्नेवाला छैन. तपाईँलाई मैले भनिदिन्छु.
अब जस्तै अब यसले स्वदेशी लगानीकर्ताहरूको संरक्षण गर्ने सवालमा चुनौती थप्ने त होइन भनेर विश्लेषण पनि गरिएको छ. अब अर्कोतर्फ चाहिँ हरेक निकायमा चाहिँ नागरिकले त्यसको शुल्क दस्तुर तिर्नुपर्ने बाध्यता पनि हुन सक्छ. यसले चाहिँ नागरिकलाई हैरानी बनाउन सक्ने हो कि भन्ने
नागरिक त त्यो खोजिरहेछन्. तपाईँ सुविधा सम्पन्न मेट्रो चाहिने यहाँ चल्यो भने मेट्रोमा पर किलोमिटर 10 रुपियाँ चाहिँ मानौ 10 रुपियाँ 20 रुपियाँ. अहिले टेम्पोमा 20 रुपियाँ लिन्छ नि होइन. त्यो चढ्यो कि 20 रुपियाँ लिन्छ नि. जहाँ गए पनि रङ गए पनि चाँडै नै ओर्ले पनि 20 रुपियाँ लिन्छ नि टेम्पोमा होइन. कुरो त्यति मात्रै हो. अब त्यो नयाँ चाहिने मेट्रो चाहिँ चल्यो भने मैले उदाहरण दिएको हो. मेट्रो लाग्यो भने हामीले त्यति पैसा मात्रै हो. जहाँ पनि त तपाईँले तिर्नै पर्छ नि. सडक ट्याक्स भने त लागिहाल्छ नि जहाँ पनि. तपाईँको त्यो 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 त्यस्तो ठुलो ऊ पर्दैन. सुविधा चाहिँ भयङ्कर पाइन्छ तपाईँको. छ लाइनको 6 लाइनको हाइवे बनाइदियो तपाईँ पोखराबाट काठमाडौँ तपाईँको 1 घन्टामा 1.5 घन्टामा आउने गरी सुविधा पाउनुभयो भने तपाईँले त्यहाँ 100 रुपियाँको मुख हेर्नुहुन्छ त. कुरो त्यो हो कि. अब फेरि बुझ्नु नि पर्यो नि. अब अर्काले खर्बौँ खर्च गरेर बनाएको छ भने त्यहाँ सरकारले तिर्न सक्दैन. उसले लगानी गरे त लगानी उठाउँछ. 30 वर्ष सरकारले त चाहिँ उठा चाहिँ लगानी गर भने हो. कानुन त अहिले त्यो बनाइदियो हामीले होइन. यो नबनाउने हो भने तपाईँको हामीले त्यो आशा गरेर मात्रै सबैजना मरिसक्छन्. हुनेवाला केही छैन सर. त्यस एउटा केही गर्नलाई केही गुमाउनु पनि पर्छ केही पाउनलाई. त्यसमा ठुलो कुरो हुँदैन. सब खुसी छन् सर. अब देशभित्रका तपाईँको अहिले नागरिक लगानीको सञ्चय कोषसँग मात्रै पनि तपाईँको 9 खर्बभन्दा बढी पैसा कुरो बुझ्नु होइन. अब त्यो लगानी गर्न नपाएर छटपट उनी अब त्यो लगानी गरेर प्रतिफल आउँछ भने गर्दैन. आर्मीसँग कम पैसा छ भन्नु थाल्नु भएको छ तपाईँले. तपाईँले नसोच्या खर्ब त्यहाँ छ आर्मी कोषमा पुलिस कोषमा हो तपाईँको. अनि छ नि त त्यो पैसाहरू. अब राज्यको चाहिँ विकास निर्माणमा लगाऊ 2-4 पैसा त्यहाँ बचत गरेर अझ चाहिँ अगाडि बढ भन्न खोजेको छ सर. यो त अत्यन्तै राम्रो चिज हो सर. अब यो भने बुझ्दै जाने कुरा हुन् होइन. यो बल्ल बल्ल मैले भने नि 20 वर्ष अगाडि आउनु पर्थ्यो. अहिले हामीले महसुस गरेर ल्याएका छौँ. अब यसले नितान्त राज्यको लागि चाहिँ अब ठुलो कोषहरू आउँछन् त एकदम तीव्र गतिमा विकास हुन्छ भन्ने हामीले चाहिँ लक्ष्यका साथ लिएर आएका छौँ र विश्वास पनि छ सर.
अब समितिले विधेयक पारित गर्दै गर्दा अब यहाँले आज प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ, प्रतिनिधि सभाले पनि पारित गरेर यो कानून बन्ला. अब यो पछि अब यहाँले अघि नै उल्लेख गर्नुभयो मल कारखानाको लागि प्रस्ताव आइसकेको छ ठूलो कारखानाको लागि. अब यस्ता हाम्रा जुन खालका हामीलाई आवश्यकता परेका ठूल्ठूला आयोजनाहरू छन्, ठूल्ठूला उद्योगहरूको आवश्यकता परेको छ, अब यो यसको सम्भावना चाहिँ लाई चाहिँ कसरी आकलन गर्न सकिन्छ? के अब यो पारित हुँदैमा अब यसमा लगानी चाहिँ एकदमै वारवार्ती आउने अवस्था देखिन्छ त?
तपाईँलाई मैले अब मिडियामा नबोलाउँ भने भन्नै पर्यो के पो भन्नु होला भने विश्वले यहाँ लगानी नै गर्न छोड्यो. आज दसौँ वर्ष भयो पाँच पैसा लगानी कुनै इन्डस्ट्रीमा कसैले गर्दै गरेन, आह्वान गर्दा नै आएनन् कोही, देखिहाल्नु भयो. किन आएनन् भन्दा सरकारसँग विश्वास भएन. हामीले लगानी गरेमा ग्यारेन्टी सरकारले भरे चाहिँ सरकारले नेपाल सरकारले तिर्ला गर्ला जस्तै लागेन र यो कसैले लगानी गर्न छोड्या हो. अब 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 लगानी कसले खोज्ने भयो? यो कानुन आएपछि नेपालको एउटा धनाढ्य कम्पनीले उसैले खोज्ने भयो, उसको पार्टनरसिपमा विश्व बजारबाट युरोप अमेरिका बेलायत जापान कहाँबाट खोज्छ उसैले खोज्छ, कुरो बुझ्नु होइन. एउटा नयाँ इन्डस्ट्री खोल्ने ल फलानु फलानु फलानुको यति यति पर्सेन्ट सेयरमा खोल्ने भनेर ल्याउँछ, एउटा ठुलो 500 मेगावाटको हाइड्रो अब चाडा कम्पनी भएर चाहिने जापान चाइना इन्डिया नेपालका पनि 25% यहाँका चाहिने लगानीकर्ताको गरेर खोल्छन्, त्यसमा सरकारको कुनै हुँदैन. त्यो कोष खडा हुन्छ, कोषबाट नाफा कमाउनु पाइन्छ सिद्धो टाउको धुनै परेन. तपाईँलाई चाहिँ त्यो 500 मेगावाट आएको दिन सरकारले किनिदिन्छ र त्यो पहिल्यै एग्रिमेन्ट भए अनुसारको पैसा 25 वर्ष 30 वर्ष छ, 30 वर्षलाई सरकारले नितान्त तिर्दिरहन्छ, लगानी गर्दैन, ढुक्कबाट गर्छन् नि. अब त कानुनले नै दियो, अब कानुनले नै क्लियर गरिदियो, अब राज्यले ठेकेर रोकेर बिचमा रोक्ने बिचमा दुःख दिने अब राज्यले पाउँदैन सक्दैन, कानुनले ठेक्छ. त्यस कारणले के हो सर यो धेरै ठुलो चाहिँ उपलब्धि हासिल हुन्छ भनेर लिएर आएको चिज हो सर.
भनेपछि लगानीकर्ताले लगानी गरेपछि त्यसको चाहिँ फाइदा सहज ढंगबाट लान सक्ने अवस्था चाहिँ यो विधेयक पारित
तपाईँको कोष भने के भन्नु होला भने पहिला सरकारले दिन्छ दिँदैन भन्ने हो. अब चाहिँ कोष हामी जुन कोष छ नि हामीले अहिले 1 खर्बको कोष खडा गरेका छौँ, त्यसको 51% सरकारको, अरू चाहिने हाम्रो लगानी बोर्ड तपाईँको चाहिने यो सञ्चय कोष लगायतले 1 खर्बको यो कोष खोलिएको छ होइन. अब यही कानुनले यही कोष अन्तर्गत अरूलाई हामी ग्यारेन्टी बसिने हो. अब तपाईँको त्यो यो गर्न आउनेलाई गर भन्ने हो, उसलाई नियमअनुसारको 30 वर्ष चाहिने त्यो पुरा भएको दिनदेखि चालु भएको दिनदेखि 30 वर्ष 25 वर्ष त्यहाँबाट आउने ट्याक्स खान पाउने अब कानुनले नै दियो. कहीँ बोल्नु परेन, रोक्नु परेन, छेक्नु परेन, त्यहाँ शङ्का गर्ने ठाउँ कहाँ भयो त तपाईँलाई? जस्तो फास्ट ट्र्याक अहिले काठमाडौँ फास्ट ट्र्याक हेर्नुहोस् त 12 वर्षसम्म नबन्ने कुरा हुन्छ. अब यो 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 पहिले नै यो यो मोडल चाहिँ हामीले यो पास गरेर लिएर आए भए यो एउटा देशले यो 4 वर्षभित्र बनाइसक्थ्यो, कुरो बुझ्नु होइन. 4 वर्षभित्र बनाइसकेर यस बेला त उसले 8 वर्ष अर्को पैसा उठाएर खाइरहेको अवस्था हुन्थ्यो, ब्यास जनताले सुविधा पाए अवस्था हुन्छ. तपाईँ हेटौडाबाट काठमाडौँ तपाईँको जम्मा 40 मिनटमा तपाईँ आउन सक्नुहुन्छ ल. अब मान्छेले सुविधा न 40 मिनटमा आउने मान्छेले 100 रुपियाँ दङ परेर तिर्छ, बाटोमा तपाईँको खाना खान परेन, खाना खा 1000 बच्यो. अब त्यो घर आएर खाना खानु पाइन्छ, बाटोमा खानु पर्दैन भने 1000 बच्छ, 100 तिर्नलाई के गाह्रो सर? यसो त धेरै ठुला कुरा हुन्छ. अब यो सबै ब्रिफ त मैले अहिले गर्दिनँ तर अत्यन्तै महत्वपूर्ण विधेयक आएको छ मैले तपाईँलाई त्यति नै.
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ. आजको अन्तरसंवादमा हामी अर्थ समितिका सभापति सन्तोष चालिसेसँग कुराकानी गरिरहेका छौं. सभापतिज्यू, अब समितिमा विभिन्न विधेयकहरूमाथि छलफल जारी छ, बाफिया विधेयक चाहिँ लामो समयदेखि छलफल भएको छ तर टुङ्गोमा पुग्न नसक्नुको कारण चाहिँ के होला?
यस्तो छ नि, अब विधेयक भने के भने यो विधेयक अहिले मैले जुन वित्तीय विकास विधेयक यो चाहिँ नि सातै विधेयक एकमुष्ट रूपमा सर्वसम्मतिले पास गरेका थिए पऱ्यो, किनभने सबैले बुझ्नुभयो यो मुलुकको लागि अत्यन्तै आवश्यक हो, गरौँ चाँडै गरौँ भनेर सबैले एकदम चाँडै गरेर 9 वटा मिटिङमा सिद्ध्याएको चिज हो यो होइन. अब त्यही अनुसार बाफिया होइन, बाफिया भनेको तपाईँको चाहिँ नि कि तपाईँ व्यवसाय गर्नुहोस् कि ब्याङ्किङ गर्नुहोस्, ब्याङ्किङ तथा व्यवसायलाई छुट्याउने चिज हो यो, हेर्नुहोस्, कि ब्याङ्क मात्रै गर्नुहोस् कि व्यवसाय मात्रै गर्नुहोस् भन्ने चिज हो। अब एउटै व्यक्तिको ब्याङ्कमा त तपाईँको 50 अर्ब ब्याङ्कमा छ, 60-70 अर्ब चाहिँ व्यवसायमा छ, अब त्यो छुट्याउनुहोस् भनेर गर्नको लागि त्यो शान्तिमय हिसाबले हुने कुरा छ सर। यो त एकदम सूक्ष्म रूपले मुलुकमा दुर्घटना नहोस्, तपाईँको आर्थिक दुर्घटना भएन त डिजास्टर हुन्छ, तपाईँको बर्बाद हुन्छ, अब त्यो नहोस्, सबैलाई सुरक्षित व्यापार गर्न नि दिनु पर्यो, सुरक्षित हिसाबले छुट्याउने हो भने छुट्याउन नि पर्यो। अब यो यसमा त अहिले हामीले त 10 चोटि त हामीले विज्ञको सुझाव मात्रै लिएर गयो, हेर्नुहोस्, 10औं दिन त ठुला ठुला विज्ञलाई ल्याएर कसरी जाँदा हुन्छ ल भन्नुहोस्, कुन मोडलमा जाँदा हुन्छ, के गरी हुन्छ, दुनियाँ त्यो गरिसक्यौँ, त्यहाँबाट संशोधनकर्ता नै चाहिँ तपाईँको 117 वटा संशोधन परेको थियो, संशोधनमा छलफल गर्नु पर्यो, संशोधन हाल्न कारण सोध्नु पर्यो, त्यो साडा गरेर दफावारमा गइसकेको अवस्था हो। अब चाहिँ दफावारमा ठ्याक्कै गएपछि हामीले बिचैमा अर्को विधेयक यो एकदम आवश्यकता ठानेर यो विधेयक लिएर आएर सक्यौँ, अब हामी फेरि बाथियामा छिर्दैछौँ, अब 1-2 महिना लाग्ला, अब बाथिया पनि तपाईँको एकदम सूक्ष्म हिसाबले हामी चाहिँ सल्टाउँछौँ।
भनेपछि अब यो विधेयक पारित भएमा ब्याङ्किङ क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरूले चाहिँ व्यवसाय गर्न नपाउने र व्यवसाय गर्नेहरूले चाहिँ ब्याङ्किङ क्षेत्रमा लगानी गर्न नपाउने अवस्था आउँछ त कि अब यसमा यहाँहरूलाई थुप्रै दबाव पनि होला?
दबावको त कुरै नगर्नुहोस्, तर दबाव भन्ने एकातिर हो, राष्ट्रलाई फर्केर काम गर्ने हेर्नुहोस्, अब दबाव त मुलुक यहाँ भइहाल्छ होइन, अब राज्यको हितलाई ध्यानमा राखेर गर्ने हुने हेर्नुहोस्, अब 2 दिनको न्यानोको लागि काम गरिँदैन, यत्रो ठुलो कुरा तपाईँको यसमा तलमाथि भयो भने यसले हामी त केही दिन पदमा बस्ने हो, भोलि चाहिँ बसिन्छ बसिँदैन ठेगान हुँदैन, तर यो नीति र कानुन भनेको सदाको लागि बन्ने हुन् हेर्नुहोस् होइन, अब त्यसको कारणले गर्दाखेरि यो ठट्टा गर्ने चिज होइन, यसमा व्यापक छलफलपछि भनिहालि नि मैले, अब व्यापार गर्ने मान्छेहरूलाई नै सुरक्षित नगरे त्यो देशमा व्यापार किन गर्छन् र होइन, तपाईँको ब्याङ्किङ पनि उहाँहरूले ब्याङ्किङ अहिलेसम्म ब्याङ्किङ नभए उहाँहरूले लगानी नगरिदिया भए व्यवसायहरू कहाँबाट जन्मिन्थे र, त्यस कारणले त्यो सबैलाई सुरक्षित गरेर लगानीकर्ताकोलाई पनि पुरा सुरक्षित गरेर ब्याङ्क तथा व्यवसायहरूलाई निकास दिनका लागि चाहिँ नि एकदम सकस छ, भयङ्कर गाह्रो छ, तापनि हामी गर्छौँ भन्ने हिँडेका छौँ।
तर अब व्यवहारिक कुरो व्यवसाय गर्नेसँग पैसा हुन्छ, पैसा कहाँ गर्ने, लगानी गर्ने लगानीकर्ता त व्यवसाय नै हो, अब उसले सोचेको ठाउँमा लगानी गर्नुलाई चाहिँ अनुपयुक्त मान्न सकिन्छ र?
यस्तो भयो कुरा के भइदियो भने जनतामा के पर्यो भने यो 17-18 वटा ब्याङ्कर्सहरू छन्, ब्याङ्क पनि आफै ऋण पनि आफै लिन्छन्, जति चाहियो ऋण लिने, जति चाहियो चाहिँ लगानी गर्ने, उनीहरूलाई मात्रै सुविधा भयो, जनतालाई केही सुविधा भएन, अब ब्याङ्कले आफू मिल्छन् आफू गर्छन् भन्ने ठुलो मार हल्ला आएपछि यो आएको हेर्नुहोस् होइन, अब त्यस्तो होइन, त्यहाँ राष्ट्र ब्याङ्कको नियम छ, जुन ब्याङ्कले आफूले आफूलाई ऋण लिन पाइँदैन, अब यो कुरो जनतामा बुझाउन कति सकिन्छ हेर्नुहोस्, अब पाइँदैन पाउन त नपाए पनि मान्छेलाई भनाइ के छ भने यिनीहरूले मिलिभगतमा काम गर्छन्, यो हुँदै हुँदैन, ब्याङ्कहरूलाई छुट्टै र व्यवसाय छुट्याउनै पर्छ भन्ने चाहिँ यो विश्वव्यापी मान्यता अनुसार चाहिँ आएको चिज छ यो होइन, तर अब यो अहिले नेपालमा जुन हिसाबले भइराखेको छ उहाँहरूलाई कसरी सेफली चाहिँ नि यसमा म्यानेज गर्न सकिन्छ भन्ने कुरो ठुलो हो क्या, यहाँ लगानीकर्ता हुने भगवानै हुन् मुलुकको लागि तपाईँको होइन, व्यवसायीहरू नभए देशै हुँदैन, तपाईँको अर्थतन्त्र मर्छ चट हुन्छ, त्यस कारण त्यो सेफली चाहिँ कसरी गर्ने भन्ने कुरा हुन्, अब हामी त्यसमा काम गरिरहेका छौँ सर।
जस्तो अब अहिले ब्याङ्किङ कसुरका घटनाहरू पछिल्लो समय बढ्दै गएका छन्, आर्थिक अपचलनका घटनाहरू पनि बढेका छन्, कतिपय जेलमा बसेको अवस्था पनि छ, अब यहाँले पैसा खाएकाहरूलाई तिराउने हो, जेलमा थुनेर हुँदैन भन्ने अभिव्यक्ति भनाई पनि समितिमा दिनुभएको छ, अब यो सन्दर्भमा जो व्यक्तिहरूको लगानी पैसा डुबेको छ, अपचलन भएको छ, उनीहरूको जुन खालको सुनिश्चितताका लागि अब खाएकाहरूलाई कारवाही त गर्नु पर्यो, अब यो सन्दर्भमा चाहिँ अब एउटा आर्थिक अर्थ समितिको महत्वपूर्ण मा हुनुहुन्छ, नेतृत्वमा हुनुहुन्छ। अब यसलाई चाहिँ कसरी मिलाउने, पछिल्ला घटनाहरू छन् यसलाई चाहिँ आर्थिक सम्बन्ध?
अब बैंकिङ कसुर भन्ने त हामीले विधेयकै पास गरेर पढाइसक्यौं, त्यो भइगयो होइन। अहिले मैले सुरुदेखि नै भनेर आएको र बैंकिङ कसुरमा यो कानून पनि बनिसकेको छ। मैले हिजो पनि प्रसंगभर के भन्यो भने यो कस्तो कस्तो मान्छेहरूको चाहिँ दिमाग चाहिँ तपाईँको हिजोसम्म अचम्म लाग्छ। तपाईँको कसैले गर्दा भन्दा अब 5 लाख रुपियाँ अपचलन कसैको कसैले गर्यो भने त्यसलाई लगाएर 5 वर्ष थुन्ने। सुन्नुहोस् है, अब थुनेर समाधान हुन्छ? अब उसलाई चाहिएको छ पैसा, जसको पैसा फसिएको छ त्यसलाई त पैसा चाहिएको छ के कुरो बुझ्नु होइन। उसलाई चाहिँ त्यो छुनुहोस् भनेर त्यो रिसले ल मेरो 5 लाख जेसुको होस् यसलाई चाहिँ छुन्नु पर्यो कसैले पनि भन्दैन। मेरो पैसा चाहिँ चाहियो भन्ने हो, त्यसलाई 5 लाख कसेर मेरो पैसा चाहियो भन्ने हो। अनि उसलाई ठाउँ दिनु पर्यो नि त, उसको केही रोका गर्नुपर्छ, रोका गर्नुहोस्, बैङ्क रोका गर्नुहोस्, जग्गा रोका गर्नुहोस्, घर रोका गर्नुहोस्, त्यो अर्को ऋणीको पैसा उसले दिनुहोस् होइन। तर छुनेर समाधान हुँदैन के, मेरो भनाइ चाहिँ त्यो मैले हिजो भनेको थिएँ नि, छुनेर दुईजना दुईतिर बसेर रुनी मात्रै हो। अब जसको चाहिँ पैसा फस्या छ त्यो यता बसेर रुन्छ, पैसा नउठ्नेको ऊ जेल बस्नु पर्यो भनेर रुन्छ। अब दुईतिर आवासी मात्रै हो, अनि जनता कि हामी जस्तो मान्छेले कानुन चाहिँ त्यस्तो बनाउने हो? हामीले त समाधान गर्ने हो, उसलाई बाहिर ल्याएर तिर्नै पर्छ भनेर तिराउने हो, त्यो वातावरण बनाउने हो। छुन्ने होइन, छेक्ने होइन, पिट्ने होइन। तपाईँको अनि फेरि चाहिँ के थियो विचार? तपाईँको 200% चाहिने बिगो जरिवाना फोकरिया कुरा, अब कसैले 1 करोडको चाहिने बिगो गरेका छ, अब सर अर्को 1 करोड जरिवाना लगाइदिएर जीवना ऊ कुहिएर मर्छ, 7 पुस्ता कुहिएर मर्छ, त्यसले आएर तिर्न सक्दैन सर। के कुरा गरे, नचाहिने कुरा गर्ने? अहिले हामीले त्यसलाई जम्मा 5% भनेर राखेका छौँ, कता 100%? 5% सरकारले लिने गरेका जुन त्यो हिजैदेखिका व्यवस्था बाहेक अरू तिर्नु पर्दैन, त्यो हुँदैन भनेर चाहिँ तपाईँको हामीले व्यवस्था गरिदिएको छ। त्यस कारणले मेरो भनाइ चाहिँ त्यही हो सर, जसले अहिले पनि जेलमा रोएर बस्नु भएको छ, म बाहिर निकाल्दै म तिर्छु, मसँग क्षमता छ, म बाबा भन्दा पनि छोडेको छैन। 100 जना कल आउँछ मलाई जेलैबाट, सुन्नु यहाँ कुन कानुनले मिल्दैन भने अब कहाँ मिल्दैन भने अब तिर्छु बाबा मलाई छोड्दै, मैले चाहिँ गल्ती गरेँ, म मेरो तिर्छु भनेर कति फोन आउँछ अदालत गर्नुहुन्छ के? अब यस्तो यस्तो यो हिजो अब कसले बनायो के बनायो सर, अब यो चित्त बुद्ध छैन।
हजुर, अब हामी कुराकानीको अन्तिमतिर आइपुगेका छौँ, अब समितिले गरेका सिफारिसहरूको कार्यान्वयनको अवस्था कस्तो छ?
अब सुन्नु न, नियमले कानुनले मुलुकको कानुनले चाहिँ नि समितिले दिएको निर्देशन पालना गर्नै पर्छ। हेर्नुहोस्, गलत निर्देशन दिनुहुन्न त्यो आफ्नो नाममा छ होइन। हामी निवेदनमाथि धेरैचोटि छलफल गर्छौँ, बोल्न दिन्छौँ, कसको विषयमा निवेदन पर्या हो दुई नै पक्षलाई राख्छौँ, बोल्न दिन्छौँ, अनि के हो भन्ने कुरा खुट्याइसकेर निर्देशन दिएपछि त्यो निर्देशन पालना नगर्ने भन्ने कुरै हुँदैन, पालना भइ पनि राखेको छ। अब कतिपय निर्देशनको चाहिँ अहिले हामीले भ्याएको छैनौँ, कहाँ पुगेको छ के पुगेको छ। अब अहिले पनि हामी कहाँ 60-70 निवेदन परेका छन्, अब यता निवेदन हेर्ने कि तपाईँको दिनका दिन 5 घन्टा र 6 घन्टा विधेयकमाथि छलफल गर्ने कि भाइटल विधेयक लिएर बसिया छ, अब प्राथमिकता कसलाई दिनुपर्ने हो, प्रायोरिटी कसलाई दिनुपर्ने हो, त्यो अनुसार काम भइरहेको छ सर। अब के गर्ने, रुन कराउन आउनुहुन्छ, अब त्यसको लागि अर्को 4 घन्टा दिन सकिरहेको छैन। हेर्नुहोस् निवेदनमाथि अब विधेयक यो नसकी सबभन्दा त कानुन बनाउनु पर्यो नि, मुलुकलाई त कानुनले हान्छ। त्यस कारणले अहिले हामी त्यसमा व्यस्त छौँ, यो उहाँहरूको निवेदनमाथि 3 जनाको उपसमिति बनाइदिएको छ, अब त्यो छानबिन छलफल सुरु हुन्छ।
हस् सभापतिज्यू, यहाँलाई धेरै धन्यवाद। आजको अन्तर सम्वादमा हामीले कुराकानी गर्दैथ्यौं अर्थ समितिका सभापति सन्तोष चालिसीसँग, विशेष गरी समितिमा भइरहेका विधेयकहरू, विधेयकमाथिका छलफलहरू र यो विधेयकले पार्ने प्रभावका सम्बन्धमा केन्द्रित रहेर कुराकानी गर्यौं। यो सँगै आजको अन्तर सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।